الحمد لله رب العالمين، والصلاة والسلام على من كان نبيا وآدم بين الماء والطين وعلى آله وأصحابه أجمعين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. إن الله وملائكته يصلون على النبي، يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد صلاة دائمة بدوام الملك الحي القيوم. آج ہماری اس روحانی تربیتی نشست کا عنوان ہے دعا کی فضیلت. دعا کے معنی پکارنا اور دعا کے معنی مانگنا، طلب کرنا. انسان دعا کرتا ہے اپنے رب سے، اور دعا کرنا چاہیے اس لیے کہ جو اللہ تبارک و تعالی سے نہیں مانگتا، دعا نہیں کرتا، حدیث شریف کے مطابق اللہ تعالی اس سے ناراض ہو جاتا. ترمذی شریف کی حدیث کتاب الدعوات میں حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ اس کو روایت کرتے ہیں، فرماتے ہیں کہ نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا، جو شخص رب سے دعا نہیں کرتا اللہ تعالیٰ اس سے ناراض ہو جاتا. پتہ یہ چلا کہ رب چاہتا ہے کہ بندے مجھ سے مانگے. اب دیکھیں، دنیاوی طور پر کسی سے مانگو، ایک دفعہ دے گا، دوسری دفعہ ناراض ہو جائے. آپ نے دے دیا، پھر آ گیا مانگنے کے لیے، پھر دے دیا، پھر آ گیا کہ تم نے تو مجھے پکڑ لیا، کیا مصیبت ہے، بار بار تم چلے آ رہے. کسی کے دروازے پر ایک سے دو مرتبہ آپ جائیں، وہ ناراض ہو جائے. یہ مخلوق کی کیفیت ہے، لیکن خالق کی شان یہ ہے، جو نہیں مانگتا وہ اس سے ناراض ہوتا. وہ چاہتا ہے بندے مجھ سے مانگے، میں انہیں عطا کر دوں، اور بندے یہ کہ مانگتے نہیں. تو اس حدیث شریف سے یہ پتا چلا کہ ہمیں چاہیے کہ ہم رب سے مانگیں، طلب کریں. اور دعا کی کیفیت یہ ہونی چاہیے کہ اس یقین کے ساتھ مانگے کہ وہ سن بھی رہا ہے اور عطا بھی فرما رہا. ہم کہتے ہیں چلو مانگے، پتہ نہیں دعا قبول ہوگی نہیں ہوگی، پتہ نہیں وہ سنے گا یا نہیں سنے گا. حالانکہ دعا کی کیفیت یہ ہے کہ اس میں خسارہ ہے ہی نہیں. ہم نے دعا مانگی، نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا حدیث شریف جس کا مفہوم یہ ہے، دعا کے قبول ہونے میں دیر ہوئی. بندہ جو ہے نا جلد باز ہے، ابھی قبول ہو جائے، میں ابھی مانگوں ابھی مل جائے، ایسا نہیں ہے. سرکار صلی اللہ علیہ وسلم فرماتے ہیں، رب کے علم میں یہ ہے کہ جو چیز یہ ابھی طلب کر رہا ہے وہ اس کے لیے ایک سال کے بعد بہتر ہے، یہ ایک مہینے کے بعد بہتر ہے، ہم تو ابھی چاہ رہے ہیں نا. اور اللہ تعالی کے علم میں یہ ہے کہ یہ چیز ایک مہینے کے بعد اس کے لیے بہتر ہے، تو وہ تو وہی کرے گا جو اس کے علم میں ہے، اور ہم کہتے ہیں ابھی مل جائے. تو ہوتا کیا ہے کہ دعا کے مانگنے کے سلے میں اللہ تعالی اجر لکھ دیتا، ثواب لکھ دیتا ہے نامہ اعمال میں. یعنی آپ نے جو دعا کی، اب آپ کہہ رہے ہیں قبول نہیں ہوئی، اس کے بدلے اجر آپ کے نامہ اعمال میں لکھ دیا گیا، اور جب اس نے چاہا دعا قبول کر. اسی لیے کہتے ہیں دعا مانگو، ہر وقت مانگو، ہر چیز کے لیے مانگو. چند حدیثیں آپ کے سامنے پیش کرتے ہیں جس سے یہ پتا چلے گا کہ دعا کی فضیلت اور اہمیت کیا ہے. اب دیکھیں، بلائیں نازل ہوتی ہیں، مصیبتیں آتی ہیں، پریشانیاں آتی ہیں، ان کے لیے بھی دعا بہترین ہتھیار ہے. امام حاکم علیہ رحمہ نے مستدرک میں اس کو نقل کیا ہے، فرماتے ہیں کہ نبی پاک علیہ الصلوۃ والسلام نے ارشاد فرمایا، بلا اترتی ہے، پھر دعا اس سے جا ملتی ہے، پھر دونوں قیامت تک جھگڑتے رہتے ہیں. بات سمجھ میں آئی؟ بلا اتری، اچھا بلا نازل ہو تو ظاہر ہے انسان کے اوپر پریشانی آئے گی، مصیبت آئے گی، لیکن اس نے دعا کر دی، اب اس کی دعا جا کر اس نے بلا کو روک لی. अब सरकार फरमाए दोनों कयामत तक झगड़ती रहती हैं, क्या मतलब ये मांगने वाला महफूज हो गया, तो दुआ का फायदा हुआ ना। इसीलिए आप देखते हैं कि कई मर्तबा कई मकामात पर हम बच जाते हैं, बाल बाल बच गए, होता है ना अक्सर, आपने भी मुशाहिदा किया होगा, गोली इधर से निकल गई, एक सेकंड का फर्क था वरना लग जाती, बच गए, किसने बचाया, दुआ ने, एक्सीडेंट होते होते बच गया, किसने बचाया, दुआ ने, ऊपर से कोई पहाड़ी पत्थर गिरा कि अगर इंसान पे गिरे तो वो खत्म हो जाए, एक मिनट में इधर हुआ वो उधर गिर गया, किसने बचाया, दुआ ने, और दुआ किसकी, मां बाप की दुआ, अजीज वकारिब की दुआ, उसकी अपनी दुआ, तो दुआ जो है वो उस बला से झगड़ती है, और सरकार ने फरमाया कयामत तक झगड़ती रहती, तो ये दुआ मांगने वाला महफूज हुआ या नहीं हुआ। तीसरी हदीस, ये भी तिर्मिजी शरीफ की हदीस है, नबी पाक अलैहिस्सलाम ने फरमाया दुआ इबादत का मगज है, अद्दुआ मुखुल इबादा, इबादत का मगज, क्या मतलब, खोपड़ी के अंदर अगर दिमाग ना हो तो क्या होगा, खाली, किसी के समझ में नहीं आए तो पूछते हैं इसके अंदर दिमाग नहीं, इतना इसको समझाया इतना बताया फिर भी नहीं, तो खाली ये खोल ही नहीं है, दिमाग असल है, दिमाग मगज, फरमाया अद्दुआ मुखुल इबादत, दुआ इबादत का मगज है, यानी अगर इबादत के बाद दुआ ना मांगी जाए वो ऐसे ही जैसे खोपड़ी बगैर दिमाग के, तो इसलिए ये दुआ की अहमियत को वाजे करने के लिए बताया जा रहा है। हजरत सलमान फारसी रदी अल्लाह ताला अन्हु जलीलुल कदर साहबी, ये चौथी हदीस आपके सामने हम पेश कर रहे हैं, फरमाते हैं कि हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया तुम्हारा रब हया फरमाने वाला है और बहुत अता करने वाला, हया फरमाता है कि बंदे उसकी बारगाह में हाथ उठाएं और वो खाली लौटा दे, इस चीज से हया करता है, मैं क्यों खाली लौटा दूं, जो ये मांगे मैं इनको अता करूं, तो जो भी हाथ उठाता है वो हाथ खाली नहीं जाते, वो जरूर उसको अता फरमाता, चाहे वो नामे अमाल में अजर की सूरत में हो या उसी वक्त दुआ की कबूलियत की सूरत में हो या बलाओं से महफूज होने की सूरत में हो, दुआ कभी खाली नहीं जाती। इससे पता चला कि रब से मांगना चाहिए। पांचवीं हदीस, यह भी हजरत सलमान फारसी रजी अल्लाह तआला ने रिवायत कर रहे हैं, फरमाते हैं कि हुजूर पुरनूर सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया दुआ के सिवा तकदीर को कोई चीज नहीं बदल सकती, दुआ के सिवा तकदीर को कोई चीज नहीं बदल सकती, इसीलिए तो जाते दुआ कराने के लिए, दुआ कर दे अल्लाह के वली ने हाथ उठा दिए तब्दील हो गया काम, मुसीबत दूर हो गई, बदहाली खुशहाली में बदल गई, परेशानी खुशहाली में बदल गई, जो बलाएं नाजिल होनी थी वो सब रुक गई, इंसान महफूज हो। कुछ लोग ये कहते हैं हमारी दुआ कबूल नहीं होती, बल्कि कुछ ने अक्सर यही कहते हैं, इससे भी मना किया गया हदीस शरीफ में, इससे भी मना किया, ये ना कहो, बुखारी की हदीस किताब दुआ में हजरत अबू हुरैरा रजी अल्लाह तआला ने रिवायत कर रहे, फरमाते तुम में से हर शख्स की दुआ कबूल होती है जब तक कि वो जल्दी ना करे और ये ना कहे कि मेरी दुआ कबूल नहीं हुई, सब्र करो, अल्लाह से मांगा हम कहते अभी मिल जाए, इसी वक्त हम हाथ फेरें और नतीजा जाहिर हो जाए, ऐसा नहीं, ये ना कहो, सब्र करो, अल्लाह जरूर कबूल फरमाए। सातवीं हदीस हजरत अबू हुरैरा रजी अल्लाह तआला ने इसको भी रिवायत करते हैं कि नबी पाक अलैहिस्सलाम ने फरमाया जो शख्स ये चाहे कि सख्तियों में परेशानियों में उसकी दुआ कबूल हो तो उसे चाहिए खुशहाली में भी दुआ करे। खुशहाली में नहीं करते ना, भूल जाते हैं अल्लाह को, लगे हुए अपने मस्त हैं, पैसे मिल रहे हैं, खा रहे हैं, उड़ा रहे हैं, घूम रहे फिर रहे, और जब जरा सी सख्ती हुई, जब जरा सी परेशानी आई, माशी तकलीफ हुई, اب دعا کر رہے ہیں مولا یہ کیا ہو گیا, یہ ہم پر کیا واویلا کر رہے ہیں, پریشانی کر رہے ہیں. سختی کے دن ہوتے ہیں کم, خوشحالی کے دن ہوتے ہیں زیادہ, لیکن سختی کا ایک دن خوشحالی کے 100 دنوں پر بھاری ہے. اب اس کی مثال دوں تاکہ بات سب کے ذہن میں بیٹھ جائے. بخار چڑھتا ہے, کیا ہوا, ہائے میں مر گیا, میں مر گیا, میں تو رات کو سویا ہی نہیں, اتنا سر میں درد, میں ایک رات پوری رات میں نہیں سویا. یہی کہتے ہیں نا, پوری رات میں نہیں سویا, کل رات پوری جاگ کے میں نے گزاری, اتنا درد تھا جسم میں, درد بخار, سر میں درد. اور ذرا سا ٹھنڈے دل سے سوچو کہ صحت میں جو پورے سال تم سوتے رہے وہ کبھی شکر کیا؟ فجر کے وقت اٹھ کے اللہ کا شکر کیا, مولا تیرا کرم ہے میں رات اطمینان سے سویا؟ نہیں کیا. اور ایک رات بخار میں تکلیف میں گزر گئی, واویلا کر رہے میں رات کو نہیں سویا, میری نیند خراب ہو گئی. یہ انسان کا حال. تو نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا جو شخص یہ چاہتا ہے کہ پریشانیوں میں مصیبتوں میں اس کی دعا قبول ہو, اسے چاہیے خوشحالی میں بھی اپنے رب سے دعا کرے. خوشحالی میں نہیں کرتے. اور سب سے بڑی بات تو یہ کہ ہر حال میں اللہ کا شکر کرے. جب کوئی پوچھے ہاں اللہ کا کرم, اس کی مہربانی, اس نے ہزاروں سے کروڑوں سے بہتر ہمیں رکھا ہو, اور یہ حقیقت ہے. یہ دیکھتے ہیں کہ اس کے پاس بنگلہ, میرے پاس نہیں, یہ نہیں دیکھتے کہ وہ ہیں جو ایک وقت کھاتا ہے دوسرے وقت کچھ نہیں, یہ نہیں دیکھتے. اگر اپنے سے نیچے والے کو دیکھیں تو سجدہ شکر بجا لائیں, مولا تیرا کرم ہے کہ دونوں وقت آرام سے کھا تو رہیں. اس کی شان یہ ہے کہ خالی پیٹ اٹھاتا تو ہے, خالی پیٹ سلاتا نہیں. تو یہ ساری احادیث ہیں, بلکہ اس سے زیادہ ہم نے صرف چند پر اکتفا کیا. اب دعا کی قبولیت کے اوقات ہیں اور دعا کی قبولیت کے مقامات ہیں. مقامات ہم بعد میں بیان کریں گے, اوقات پہلے بیان کر دیں, اس لیے کہ مقامات پر پہنچنا ہر ایک کے بس کی بات نہیں کہ ان مقامات پر پہنچے, اوقات تو خود بخود مل جاتے. اب اوقات کیا ہیں؟ شب قدر میں دعا قبول ہے, شب معراج میں دعا قبول ہے, شب برات میں دعا قبول ہے, شب میلاد میں دعا قبول ہے, شب عاشورہ میں دعا قبول ہے, شب جمعہ میں دعا قبول ہے. اور جمعے کے دن خطیب جب منبر پر بیٹھے تو دو خطبوں کے درمیان جو وقفہ ہے اس میں دعا قبول. جمعے کے دن فجر کے وقت دعا قبول ہے, اور جمعے کے دن عصر کے وقت دعا قبول ہے. اور ہر رات میں آخری رات جب ہوتی ہے اس میں دعا قبول. حدیث شریف کے مطابق خالق کائنات پکارتا ہے, ہے کوئی مانگنے والا کہ ہم اسے عطا کر دیں, ہے کوئی گناہوں کی مغفرت چاہنے والا کہ ہم اگلے پچھلے سارے گناہوں کو معاف کر دیں, اور مغفرت چاہنے والے سو رہے, خواب خرگوش کے مزے لے رہے. اسی طرح صبح کے وقت سحر جب طلوع ہوتی اس وقت دعا قبول ہے, اذان کے بعد دعا قبول ہے, فرض نمازوں کے بعد دعا قبول ہے, تلاوت قرآن کے بعد دعا قبول ہے, ختم قرآن جب ہوتا ہے اس میں دعا کی جائے قبول ہے, زمزم پیتے وقت دعا قبول ہے. ایک گھوٹ لو دعا کرو, پھر دوسرا گھوٹ لو پھر دعا کرو, پھر تیسرا گھوٹ لو دعا کرو, ہر گھوٹ پہ دعا قبول. اور امام اعظم ابو حنیفہ نے کیا دعا مانگی؟ اب ہم تو دعا مانگتے ہیں نا, اگر کسی سے کہہ دو کہ زمزم پیتے وقت دعا قبول ہے, وہ کہ اچھا یہ تو بڑی اچھی بات ہے, سب سے پہلے دعا مانگے گا, اگر شادی نہیں ہوئی تو شادی ہو جائے دعا قبول, نہیں تو بچے ہو جائے دعا قبول ہے, یہ ہو جائے وہ ہو جائے. امام اعظم ابو حنیفہ نے دعا مانگی, مولا مجھے مستجاب الدعوات بنا دے. مستجاب الدعوات وہ ہوتا ہے جس کی ہر دعا قبول ہو. کیسی دعا مانگی؟ مولا مجھے مستجاب الدعوات بنا دے, یعنی میں جو بھی دعا کروں تو قبول کر لے. اچھا جتنے اوقات ہم نے بیان کیے, جمعے میں ایک ساتھ ہے جس میں دعا قبول ہے, علماء نے لکھا, فجر کے وقت, دو خطبوں کے درمیان, عصر کے وقت, اسی طرح, لیکن حتمی طور پر نہیں لکھا کہ اسی میں دعا قبول ہے. अपने अंदाजे के मुताबिक ये भी हो सकता है, ये भी हो सकता है, ये भी हो सकता है। तो अब हम क्या करें, हमें ये करना है कि जितने भी औकात हैं सब में दुआ मांगे, जिसमें भी मकबूलियत के साथ होगी कबूल हो जाएगी, जिसमें मकबूलियत के साथ होगी कबूल हो जाएगी। पता ये चला कि रब से मांगो वो देने के लिए तैयार। गौसुल आजम सैयदना शेख अब्दुल कादर जीलानी हसन अल हुसैन रजी अल्लाह तआला फरमाते हैं कि बंदा नमाज पढ़ने के लिए मस्जिद में गया, अल्लाह की रहमत की नजर उसे देख रही है कि यह अभी हाथ फैलाकर मुझसे मांगेगा। उसने नमाज अदा की और वो ऐसा नाशुकरा है कि हाथ उठाकर दुआ नहीं मांगता, वापिस पलटता है। और जब वो वापिस जा रहा है फिर रहमत की निगाह देख रही है, शायद जाते जाते पलट आए और फिर मांगे, नहीं मांगता। वो मस्जिद के दरवाजे तक पहुंचा फिर रहमत की निगाह वहां तक उसे देख रही है, शायद वहां से वापिस आ जाए, लेकिन वो ऐसा नाशुकरा है कि वहीं से वो घर की तरफ चला जाता। गौसे आजम फरमाते हैं जब वो वहां से निकलता है यानी मस्जिद से बाहर निकलता है तब रहमत की निगाह पुकारती है, जाने वाले जब तू जा रहा है तो अपनी नमाजें अपने सजदे भी साथ ले जा, जब तुझे खुदा से मांगने की जरूरत नहीं तो खुदा को तेरी नमाजों की जरूरत है। क्या उसको जरूरत है हमारी नमाजों की? नहीं, हमें जरूरत है उसके सामने अपने हाथ फैलाने की, उसके उससे तलब करने की। तो इसलिए हर वक्त हर नमाज के बाद, हर इबादत के बाद, तिलावत कुरान के बाद, खास तौर पे फर्ज नमाजों के बाद, नवाफिल के बाद, जो भी आप इबादत करें उसके बाद दुआ करें, हाथ उठा दे उसकी बारगाह। वो सुन रहा है और उसका करम होगा तो उसी वक्त भी कबूल हो जाए। अक्सर होता है ना, आदमी कुछ सोचता है, हो जाता है, दुआ मांगता है, कबूल हो जाता है, अरे मैं तो कुछ और मांग लेता, फिर क्या था, मैं कुछ और मांग लेता तो शायद अभी मुझे मिल जाता, अभी ये सोचा था ये हो गया। तो ये सारी मकबूलियत की सातें हैं, इसलिए इंसान को चाहिए कि अपनी जबान को संभाल कर रखे और जबान से किसी के लिए कोई गलत जुमला कभी ना निकाले, बेहतर जुमला निकाले। मौला इसको हिदायत दे दे, अपने लिए दुआ करें, अपने वालदैन के लिए दुआ करें, अगर वो मौजूद नहीं तो उनके दरजात की बुलंदी के लिए दुआ करें, और मौजूद हैं तो उनकी उम्र में बरकत के लिए दुआ करें, अपने अहलो आयाल के लिए दुआ करें, अजीज और कारिब के लिए दुआ करें, अल्लाह ताला दुआओं को कबूल कर ले। नबी पाक अलैहि सलातो वसलाम ने फरमाया उन जबानों से दुआ करो जिन जबानों से तुमने गुनाह नहीं किए। अब सहाबा ने अर्ज की या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम हमारे पास ऐसी जबानें कहां कि जिनसे गुनाह ना किए हो, कभी ना कभी झूठ बोला होगा, गीबत की होगी, चुगली खाई होगी, किसी की दिल आजारी की होगी। सरकार ने फरमाया सुनो, तुमने दूसरों की जबानों से गुनाह नहीं किए, उन्होंने तुम्हारी जबान से गुनाह नहीं किए, तुम उनके हक में दुआ करो वो तुम्हारे हक में दुआ करें, रब दोनों की दुआओं को कबूल कर ले। आप उसके लिए दुआ करें वो आपके लिए दुआ करें, और रब दोनों की दुआओं को कबूल करेगा तो क्या होगा, दोनों के लिए फला ही फला है, कामयाबी ही कामयाबी है, अमन है, आफियत है, खुशहाली। तो ये तो हैं दुआ की कबूलियत के औकात। तो हमें चाहिए कि जहां भी हमें ये औकात मयसर हो फौरन दुआ के लिए हाथ उठा लें। कुछ लोग हैं ना जो दुआ नहीं करते, हालांकि चर्चा तो यही करते हैं अल्लाह से मांगो, गैर अल्लाह से ना मांगो, मजारों पे ना जाओ, फला जगह ना जाओ, अल्लाह से मांगो, अल्लाह से मांगो, और खुद भी नहीं मांगते। आप जाके देख ले उनकी मस्जिदों में, सलाम फेरा बस हाथ उठाया खत्म, या कभी तो हाथ भी नहीं उठाया, मुंह पे फेर लिया, फौरन सुन्नतों के लिए नियत बांध ली, खुद भी नहीं मांगते। हालांकि फर्ज नमाजों के बाद की गई दुआ कबूल है, इसीलिए अहले सुन्नत का मसलक यह है कि नमाज जनाजा के बाद भी दुआ कबूल है, वो भी फर्ज है, अगरचे फर्ज किफाया है, नमाज जनाजा फर्ज किफाया है, उसके बाद हम क्यों दुआ करते हैं? अब ये लोग नहीं करते ना, बस सलाम फेरा, चलो भाई मैयत उठाओ ले जाओ, या करते हैं तो फर्ज नमाजों के बाद, जैसे ही नमाज हुई फौरन नमाज जनाजा के लिए खड़े हुए, सलाम फेरा सुन्नत की नियत बंद, दुआ ना करनी पड़े। और कहो तो कहते ये दुआ ही तो है, ये तो नमाज जनाजा में हमने पढ़ी है, اللہم اغفر لحینا و میتنا و شاہدنا و غائبنا و صغیرنا، یہ ساری دعائی تو ہے. ہم نے کہا بھئی دعا تو ہے لیکن فرض نمازوں کے بعد کی گئی دعا قبول ہے، اور یہ بھی نماز فرض ہے اگرچہ فرض کفایہ ہے. تو رب سے تو جتنا مانگو اچھا ہے، تم رب سے بھی نہیں مانگتے. ذرا سا ہاتھ اٹھانے میں بھی پریشانی ہو رہی ہے، نہیں 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 یہ ناجائز ہے، یہ ناجائز. اور دلیل کیا کہ نبی پاک علیہ الصلوۃ والسلام نے دعا نہیں کی، حضور علیہ الصلوۃ والسلام نے نماز جنازہ کے بعد دعا نہیں کی. ہم نے کہا دعا کرنے کی ضرورت ہی کیا تھی؟ ارے جس کی نماز سرکار پڑھا دیں اس کی بخشش میں شک ہے؟ جس کے جنازے پر حضور علیہ الصلوۃ والسلام کھڑے ہو جائیں گیا سیدھا جنت میں، حضور کے قدموں کی خاک لگ جائے تو جنتی ہو جائے، دعا کی تو بہت دور کی بات. وہ دلیل کیوں بنا رہے ہو؟ آج دعا کی ضرورت ہے، ہم گناہگار ہیں. نماز کے بعد دعا کرو، قبر میں دفن کرنے کے بعد دعا کرو، تیسرے دن دعا کرو، چالیسویں میں دعا کرو، دسویں بیسویں میں دعا کرو، تاکہ نبی پاک علیہ الصلوۃ والسلام کی وہ حدیث جو سرکار نے فرمایا جس کا مفہوم یہ ہے میری امت امت مرحومہ ہے، یہ گناہوں کے ساتھ قبروں میں داخل ہوگی اور نیکیوں کے ساتھ نکلے گی. تو نیکیوں کے ساتھ کیسے نکلے گی؟ یہ سال ثواب کیا جائے گا، گناہ نیکیوں میں بدل جائیں گے، قیامت میں اٹھیں گے نیکیوں کے ساتھ اٹھیں. اب دعا کی قبولیت کے مقامات، دعا کی قبولیت کے مقامات جہاں دعا قبول ہوتی ہے. حرم میں دعا قبول ہے، مطاف میں دعا قبول ہے، ملتزم پہ دعا قبول ہے، میزاب رحمت کے نیچے دعا قبول ہے، حتیم میں دعا قبول ہے، آب زمزم جہاں پر وہ ہے کنواں وہاں دعا قبول ہے، صفا اور مروہ پہ دعا قبول ہے، مقام ابراہیم پہ دعا قبول ہے، منا مزلفہ عرفات میں دعا قبول ہے، مسجد نمرہ میں دعا قبول ہے، اور مدینہ شریف چلے جاؤ تو مواجہ شریف میں دعا قبول ہے، اصحاب صفہ پہ دعا قبول ہے، ریاض الجنہ میں دعا قبول ہے، سرکار کے منبر پر دعا قبول ہے، جہاں قدم لگے میرے رسول کے وہاں دعا قبول. یہ سارے وہ مقامات ہیں جہاں دعا قبول ہے. لیکن دعا قبول کیوں ہے؟ محبوب بندوں کے قدم لگے وہیں دعا قبول، کہ جہاں قدم لگے وہیں رحمتوں کا نزول ہے. تو اس نسبت سے جب دعا مانگو دعا قبول. ہم اہل اللہ کے مزار پہ جا کے کیوں دعا مانگتے ہیں؟ جہاں پر اللہ کا کوئی ولی آرام فرما ہے وہیں رحمتوں کا نزول ہے، برکتوں کا نزول ہے، اسی لیے اس مزار کے پاس دعا قبول. تو یہ سارے مقامات ہیں. اچھا جہاں قدم لگے وہاں برکتیں ہیں. کس کے قدم؟ محبوبوں کے، مقربین کے، انبیاء کے، اولیاء کے. اب صفا مروہ پہ کیوں دعا قبول ہے؟ پہاڑ ہے، صحیح کر رہے ہیں، صفا سے مروہ، مروہ سے صفا، سات چکر لگائے چلے گئے. لیکن حکم ہے چکر شروع کرو تو دعا کرو. ایک چکر لگایا صفا سے مروہ، مروہ سے صفا پر آئے پھر دعا کرو، پھر گئے دوسرا چکر لگایا پھر دعا کرو. مولا یہ بار بار کیوں دعا ہو رہی؟ حکم ہوگا میرے محبوب بندوں کے قدم لگے ہیں یہیں، تمہاری دعا قبول. اچھا ایک مقام ایسا ہے وادی محسر منا میں، جہاں اصحاب فیل پر عذاب نازل ہوا. کب ہوا؟ ایک مہینے پہلے، ایک سال پہلے، آٹھ دس سال پہلے، 1400 سال پہلے، نبی پاک علیہ الصلوۃ والسلام کی ولادت سے پہلے. واقعہ آپ نے سنا ہے، ابراہہ ہاتھیوں کا لشکر لے کر آیا، میں بیت اللہ کو اٹھا دوں گا، میں یہ کر دوں گا، وہ ایک تفصیل ہے. ابابیل چھوٹی چھوٹی کنکری اپنی چونچ میں لے کر آئی، پھینک دی. وہ کنکری اس آدمی کے سر میں گھسی، جسم سے پار ہو کر ہاتھی کے جسم میں، اور اس سے پار ہو کر زمین میں. قرآن نے کہا فجا لہم کاسف معقول، ہم نے کر دیا ان کو ایسا جیسے کھایا ہوا بھوسا. وہ لشکر، وہ غرور، وہ تکبر، وہ ہاتھی، ایک منٹ میں ختم سب. اس جگہ کو مغزوبوں سے نسبت ہے، مغزوب جس پر غضب نازل ہو. اب حکم یہ ہے کہ حاجی وہاں ٹھہرے نہیں، گزر جائیں. کیوں؟ یہ وہ جگہ ہے جہاں عذاب نازل ہوا ہے. तो जिस जगह को मकजूबों से निस्बत है वहां ठहरने की इजाजत नहीं है, गुजर जाने का हुक्म है। मौला वो तो इतने अरसे पहले हुआ, कहा कितने अरसे पहले हुआ, गुजर जाओ मत बैठो। इस जगह को मकजूबों से निस्बत है जिन पर गजब नाजिल हुआ, और जिन जगहों को महबूबों से निस्बत है वहीं बैठ जाने का हुक्म। असाबे सुफा पे जाओ बैठ जाओ, रियाजुल जन्ना में जाओ बैठ जाओ, सरकार की मस्जिद में जहां चाहो बैठ जाओ, अरे मेरे महबूब के कदम जहां लगे हैं बैठ जाओ, सुकून मिलेगा, इत्मीनान मिलेगा, रहमतें नाजिल हों, बरकतें नाजिल हों। तो पता ये चला कि दुआ की कबूलियत के औकात हैं और दुआ की कबूलियत के मकामात हैं। उन मकामात पर अगर हम पहुंच सकें तो जरूर पहुंचना चाहिए, वहां दुआ कबूल। और औकात उसमें कहीं जाने की जरूरत नहीं, खुद ब खुद वो औकात आ जाते हैं। जुमे का दिन आ गया, पूरे दिन में जितनी साथें हैं उन तमाम साथों में दुआ कीजिए, जो भी मकबूलियत की होगी कबूल हो जाए। इसी तरह मुकद्दस रातें हैं, शब कदर है, शब बरात है, शब मेराज है, शब मिलाद है, शब आशूरा है, जितनी भी रातें हैं मुकद्दस, इन सब में दुआ कबूल। और इन मुकद्दस रातों के अलावा आम रातें जो हैं, जब आधी रात गुजर जाती है, पिछला पहर शुरू होता है, जिस वक्त नींद शदीद होती है उसी वक्त रब पुकार रहा होता है कोई मांगने वाला कि हम उसे अता कर, सदाएं दी जा रही हैं, निदाएं दी जा रही, तो क्या उसकी सदाएं खाली गई? हम तो सोते रहे, खाली नहीं गई। अहलुल्ला उठ गए, उन्होंने हाथ फैला दिए, रब ने अता कर दिया, उन्होंने मैदान मार लिया, उसकी निदाएं खाली नहीं गई। अल्लाह के नेक और बरगुजीदा बंदे बेदार हो। तो इसलिए हमें यह चाहिए कि हम इन औकात को जब भी हमें मैसर आए रब से जरूर दुआ मांगे, अपने लिए मांगे, अपने अहले अयाल के लिए मांगे, अपने वालदैन के लिए, अजीज रिश्तेदारों के लिए, अपने आप को हिदायत पर रहने के लिए, दूसरों के लिए हिदायत पर रहने के लिए, तो रब जरूर कबूल करेगा। अल्लाह तबारक व तआला हम सब की दुआओं को कबूलियत का दर्जा अता करें। आइए दुआ करें। अल्लाह रब्बुल आलमीन हमारे सगीरा व कबीरा गुनाहों को माफ फरमा, या अल्लाह हमारी नमाजों को कबूल फरमा, या अल्लाह हमारी इबादत को कबूल फरमा। ऐ इलाहुल आलमीन ये तमाम हजरात और खवातीन जो दूर दराज मकामात से इस नशीत में हाजिर हुए, मौला इन सब की हाजिरी को कबूल फरमा, इन सब पर अपनी रहमतें बरकतें नाजिल फरमा, इनके इल्म में अमल में उम्र में बरकत अता फरमा, इनके रोजगार में तरक्की अता फरमा, इनकी जाहिरी बातनी रूहानी जिस्मानी बीमारियों को परेशानियों को हमेशा हमेशा के लिए दूर फरमा। इन्नल्लाह व मलाइकतहु युसल्लूना अलन नबी या अय्युहल्लज़ीना आमनु सल्लु अलैहि व सल्लिमु तस्लीमा। اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد صلاة دائمة بدوام الملك الحي القيوم سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين।